जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलन आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका ढिकाहरूले वर्जित सीमाहरू र फुस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँलाई हार्दिक स्वागत छ म अस्मिता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा हरेक हप्ताको बुधबार साँझ 7:30 बजे तपाईँ यो कार्यक्रम सुन्दै आइरहनु भएको छ कार्यक्रमको पुनः प्रसारण तपाईँ शनिबार मध्याह सवा 12 बजे पनि सुन्न सक्नुहुन्छ कार्यक्रम आमाका कथा छोरीका सपनामा हामी आमाहरूका जीवन भोगाई उहाँहरूको अनुभव यथार्थपरक कहानी अर्थात् कथाहरू सुन्ने गर्छौँ भने जीवनको सक्रिय समयको थालनी गर्दै गरेका र सक्रिय जीवन बिताइरहेका छोरीहरूको दैनिकी अनुभूति उहाँहरूका लक्ष्य अथवा सुन्दर भविष्यको लागि उहाँहरूले बुन्नुभएका सपनाका विषयमा छलफल गर्ने गर्छौँ सामाजिक सांस्कृतिक आर्थिक रूपमा पछाडि ठानिएका महिलाहरूको विगत कस्तो थियो आजका महिलाहरूको अवस्था चाहिँ के छ र समानताका लागि अझै महिलाको स्थिति के हुन आवश्यक छ कार्यक्रममा हामी यस्तै प्रश्नहरूको जवाफ खोज्ने प्रयास गर्छौँ छोरीका रूपमा प्राप्त भएको जीवनलाई सार्थक तुल्याउन आफू महिला भएकोमा गर्व गर्न प्रेरित गर्नु हाम्रो कार्यक्रमको उद्देश्य हो कार्यक्रमको आजको श्रृङ्खलामा चाहिँ शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 2 का सदस्य तथा ममता ब्याग सिलाई उद्योगी सञ्चालक सुनिता दर्जी र उहाँकी आमा केशमाया परियारसँगको कुराकानी प्रस्तुत गर्दैछु म आमाबाट कार्यक्रमको सुरुवात गर्न चाहन्छु छोरीलाई चाहिँ एउटा वडा सदस्यको रूपमा पाउँदा समाजमा एउटा प्रतिष्ठा छ छोरीको यो सोच्नु भएको थियो कहिले
सोचेको थिएन मैले सोचेको थिएन के अरे नसोचेको कुराहरू चाहिँ अब हुनु गयो अब मलाई खुसी नै छ तर मान्छेले अलिकति यस्तो गरेन उस्तो गरेन भने हेप्दाखेरि मन मेरो दुख्छ
हजुर
खुसी त मेरो मन खुसी त छ तर भए पनि छोरीले भ्याउन नि पर्यो
हजुर मानिसहरूले चाहिँ अझै बढी गर्दै हुन्थ्यो भन्ने चाहिँ
मान्छेहरूले चाहिँ यसलाई अझै यहीँबाट त उमो चर्न नदिउँ तरबुर खसालिदिउँ हुँदै नै तान्न पाए हुन्थ्यो भन्ने त धारणा त हुँदो रहेछ नै तर त्यो आवाजहरू सुन्दाखेरि मलाई मेरो छोरी एउटा अब सुनिता दर्जी सदस्यको रूपमा ऊ हुँदाखेरि मेरो मन त खुसी छ तर शत्रुहरूले गर्दाखेरि अलिकति हेपेर चेपेर बोल्दाखेरि उसलाई त बोल्छन् कि भन्दैनन् तर मलाई भन्दाखेरि मलाई धेरै दुःख लाग्छ है मलाई त्यहीमा ऊ लाग्छ मन दुख्छ अनि मैले कहिले कहिले छोरीलाई भन्छु नानी तँलाई यस्तो यस्तो भन्छ तर हिग्मत त नहार है तर अब सानो जात के अरे भनेर नि होला मान्छेले हेप्ने आफ्नो अर्कोले होइन रहेछ आफ्नै मान्छेले रहेछ तल माथि गर्ने भनेको नि आफ्नो रहेछ अर्कोले त बरु राम्रो गर्दै गछ भन्ने खुसी गराउनु भनाउँछन् तर मलाई चाहिँ फेरि आफ्नै मान्छेले तल पारेर बोल्दा है मलाई अलिक दुःख लाग्छ क्या कोही बेला त यहीँ मेरो छोरी त्यसमा गएर अनि मान्छेहरूले नराम्रो गरेर वचन दिँदाखेरि मेरो मन दुख्छ क्या म बर्र रुन्छु है एक्लो ठाउँमा गएर रुन्छु तर म मान्छे भएको ठाउँमा रुन्न कि म एक्लो भएको ठाउँमा मेरो छोरी ऊ भएर होला मान्छेले हेर्छु होला तर म के नानी म किन यहाँ बिहा भएदेखि है म यिनीहरूलाई नपाउँदैदेखि दुःख पाएको मान्छे पाएपछि नै यिनीहरूलाई हुर्काउनु पर्यो पाली पोसी नै गर्नै पर्यो मलाई दुःखै गाह्रो नि भयो है त्यस्तो भयो अहिले ठुलो बनाए अब छोराहरू नि अब विदेशतिर गए छोरी नि एउटा छोरी बाहिर गयो मरे पनि म मरे पनि देख्ने होला छैन छैन ऊ म मरे नि उसले नदेख्ने ऊ मरे नि मैले नदेख्ने ठाउँमा पऱ्यो ऊ अब एउटा छोरी यही हो अब यो नि सदस्यमा अब जितेर पनि आयो
होइन नराम्रो भन्ने केही मान्छे भए पनि धेरै मान्छे राम्रो भन्ने पनि छन् नि त
त्यही भन्छु त नि मैले
राम्रो गरेछ छोरीले भनेर पनि त भन्नुहुन्छ होला नि कतिपयले
मैले भन्छु नि अब कोही बेला भ्याउँछ होला पनि कोही बेला नभ्याउला पनि कोही बेला दुःख बिमार हाम्रो शरीर भनेको सधैँ एक नासै हुँदैन कहिले दुःख बिमार हुन्छ होला कोही बेला कतै जाने काम पर्छ कि सधैँ घर बसेर कुरा काटे जस्तो कुरा पनि होइन भन्छ मेरो मनले त्यो भन्छ अनि कसै कसैलाई त होइन त्यसरी नभन भन्छु कसैलाई कसैलाई चाहिँ नबोलिकन भइदिन्छु
हजुर सुनिता दिदी आमाले भन्नुभयो होइन पक्कै पनि जनप्रतिनिधि हुने भनेको सजिलो कुरा होइन होइन विभिन्न खालका अब्जर्सहरू अहिले सबैभन्दा धेरै कसले गाली खान्छ त भन्दा जनप्रतिनिधिहरूले नै हो होइन कस्तो महसुस गर्नुभयो यो दुई वर्षमा
अब कस्तो महसुस हुन्छ भने सबै कुरा जनताले भनेका कुरा चाहिँ हामीले पुरा गर्न सकिँदैन अब हामीले 20-25 योजनाहरू राख्नुपर्छ भने त्यसमा 300-400 योजना अनि त्यसमा काट्दै काट्दै लानु पर्यो अनि त्यो लाँदाखेरि अब सबैलाई गर्दाखेरि त हामीले सकिँदैन समेट्न सकिँदैन अनि कसैले गाली गर्ने कसैले माया गर्ने कसैले भोच्याउने लुच्याउने अब त्यही हो अब सबैको सपना त पुरा हुँदैन किनभने चाहिँ हाम्रो ओडा भनेको यस्तो ओडा छ कि बजारदेखि लिएर गाउँसम्म छ फेरि एकदम टाढा हाम्रो त तल बजार माथि गाउँ पर्यो अनि माथि जाने भनेको बाटोलाई मात्रै सीमित भयो बाटोलाई मात्रै हाल्नुपर्ने भयो हामीले अनि तल बजारमा भनेको चाहिँ अब बजारमा त्यही अनुसार हाल्नुपर्ने भयो अनि गाउँको मान्छेले बजारलाई किन चाहियो बजारमा त त्यसै छ नि भन्ने गाउँको मान्छे बजारको मान्छेले माथि माथि किन चाहियो बाटो मात्रै भयो हुन्छ नि अरू किन चाहियो भन्ने त्यही भूगोलको हिसाबले पनि हामीले मिलाउन सकिँदैन जस्तो लाग्छ हाम्रो 94,61,000 मूल्य
त्यति बजेट छ
त्यति बजेट छ त्यो बजेटमा चाहिँ गुरु योजनालाई चाहिँ हामीले 20,00,000 चाहिँ गुरु योजना भनेर सबैवटाले हाल्नुपर्ने हुन्छ त्यसमा गुरु योजनामा चाहिँ हामीले गाउँमा अस्ति वडा अध्यक्ष बाले नै बोलिसक्नु भयो किनकि अब गाउँमा एउटा पर्यटक स्थल बनायो भने अनि त्यो मन्दिरको लागि भनेर हामीले गुरु योजना त्यहीँ पार्यौँ 20,00,000 रुपियाँ त्यहीँ गयो अब माथि राङ्दी चुप्राङलाई पनि अझै हेर्नुपर्ने हुन्छ अब त्यहाँ बाटोमा नहाल्ने भने त्यहाँको मान्छे तल वडा कार्यालय कसरी झर्ने त्यहाँ झर्ने बाटो नै छैन उनीहरूलाई बाटो त अब असार साउनमा बेलले सबै लैजान्छ त्यो अनुसार पनि हामीले बजेट गर्नुपर्छ यस्ता कुराहरू त धेरै बोगिसक्यो राजनीतिक क्षेत्रमा हिँडेर म दलित उत्पीडनको जिल्ला सदस्य थिएँ म यहाँभन्दा पहिला खासै हिँड्दिनँ भने पनि जिल्ला सदस्य भएँ होइन अनि त्यसरी हिँड्दा हिँड्दै खासै अब राजनीतिकमा लाग्न त म लागेको थिएँ होइन यसरी हिँडि थिइनँ नि त अब मलाई योजनाहरू कस्तो गर्ने के गर्ने अब त्यो कहिले कुनै कार्यक्रमहरूमा यस्तोमा म परेको थिइनँ अनि नपर्दाखेरि अब एकैचोटि डाइरेक्ट एउटा सदस्य भइसकेपछि अनि त्यो सबै कुरा सिक्दाखेरि
मलाई
सिक्दैछु अझै पनि सिक्दैछु छन् त अनि योभन्दा अगाडि चाहिँ मलाई एकदम गाह्रो भएको थियो होइन अहिले चाहिँ धेरै सजिलो भयो किनभने टोल संस्थाको अध्यक्षलाई बोलाइयो उस गर्दाखेरि योभन्दा पहिला चाहिँ मैले धेरै झमेला भोग्नु पर्यो नर्सरी कालीखोला अनि ज्वादी
मिश्रित बस्ती छ
त्यहाँ मिश्रित बस्ती छ अनि बुद्धिजीवीहरू बढी हुनुहुन्छ नि त मेरो ठाउँमा अनि मलाई एकदम गाह्रो भएको थियो अहिले त जस राम्रै भएको थियो ओडामा माग गराउनलाई राख्नलाई एकदम सजिलो छ मलाई तर मैले मान्छे जुटाउनै गाह्रो छ दलितहरूलाई उचाल्न नै गाह्रो छ किनभने चाहिँ अस्ति पनि एउटा क्षमता विकास कार्यक्रम राखेको त्यसमा चाहिँ मलाई 2 घन्टा लाग्यो फोन गरेँ मैले 100 रुपियाँ भ्याएर 2 घन्टा 11 बजे कार्यक्रम सुरु भनेको मैले 1 बजेसम्म पनि मैले मान्छे जुटाउन सकिनँ किनभने अहिले कस्तो प्रविधि आयो भनेपछि रोजगारको लागि विदेश जाने पुरुषहरू विदेश जाने महिलाहरू घर बस्ने अनि उनीहरूलाई अब हामीलाई के चाहिएछ हाम्रो पैसा भए बस्छ हामीलाई के चाहिएछ भन्ने कुरा नि त्यस्तो होला है जस्तो लाग्छ मलाई त्यही भएर मैले मान्छे जुटाउन नसकेको होला या मेरो अब केही कमजोरी नै होला होइन मलाई त्यस्तो लाग्यो अनि त्यहाँबाट अहिले पनि अब राख्नै पर्छ होइन आफ्नो दलितहरूको लागि भनेर मैले राखेको छु अलिअलि माथि पञ्चथुम्कालाई एउटा भवन छ होइन तिनीहरूको लागि शौचालय उता तारबार लगाउन एकलिखितको विकास समाजहरूको लागि अनि यही महिलाहरूको लागि भने अलि उद्घोषक नेतृत्व विकासभन्दा उद्घोषक तालिम गर्नलाई केही उत्सुकता हुन्छन् कि भनेर राखेको छु राख्नलाई त्यो राख्न त मैले राखेको छु ढुक्कासँग पस्छ त्यो मैले हाल्छु जसरी पनि म लडेर भने नि म हाल्छु हुन्न हुन्न भनेर नै हाल्छु अनि तर मैले मान्छे जुटाउने गाह्रो छ अनि अरूले भन्ने बाटो मलाई परेछ कि
हजुर
किनभने लडी लडी हाल्ने अनि खोइ त अहिले मान्छे भन्ने कुरो हुन्छ नि त त्यहाँ सबैजनाले अनि भन्दाखेरि म अहिले पनि हालेछु हाल्नलाई नहालेको होइन अब कस्तो भने दलितहरू के हो म केही बुझ्नै सक्दिनँ तिनीहरूको आवाज पनि मनिर ठोकेको पनि छैन कि जस्तो लाग्छ तिनीहरूले मलाई नचिनेको कि मैले तिनीहरूलाई नचिनेको हो जस्तो लाग्छ कि मलाई अनि त्यस्तै त्यस्तै छ
अझै सचेत गराउनु चाहिँ जरुरी नै देख्नु
त्यही भएर उद्घोषक तालिम र नेतृत्व विकास राखेको छु अहिलेलाई
हजुर आमा यो कार्यक्रममा चाहिँ हामी आमाहरूको कथा सुन्छौँ कि आमाहरूको विगत चाहिँ कस्तो थियो भनेर तपाईँको बाल्यकाल कहाँ बित्यो कसरी हुर्किनु भयो अलिकति बताइदिनुहोस् न है
बाल्यकालको त अब के गर्ने अब नानी भनेर शब्द पनि छैन भनेर अब पहिलाको जमानामा भने अब दलित भनेर कति पिछारिएको थिएँ होइन पिछारिएको थिएँ अरू अब राम्रो कपडा लगाएर जाँदा पनि छि 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 त हौ त्यहाँ बस्ने हो यता आउने होइन भन्ने है अनि गर्ने अनि त्यहाँ त फेरि राम्रो कपडा लगाएन त्यस्तै नराम्रो कपडा लगाएन त्यस्तै यो त के यस्तोको छोरी हो त बाहिर राख यस्तरी बस भन्ने है तर हामीलाई साथी त हुने
हजुर
तर साथी भए पनि साथीसँग हामी चाहिँ जान नपाउने
उसको घरभित्र जान नपाउने
घरभित्र त के ढोकामा नि जान नपाउने
हजुर
त्यस्तोहरू भोगियो नानी अहिले अहिले त अब हामी त्यस्तो भोग्दै 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 आइयो अहिले त जे होस् दलितहरूलाई अझैसम्म त अझै नै ठाउँ ठाउँमा जान्ने बुझ्नेले त अझै पनि हामीलाई पिछारेकै छन् नै अब यसलाई उता ऊ गरेकै छन् हामीलाई उसमा त राखेको छैनन् होइन त्यही भए पनि पहिलाको भन्दा अहिले अलि नै धेरै नै सहुलियत छ सहुलियत भयो भनेर बालाबाट लिएर ब्रेसकाल अब पाँचवटा छोराछोरी पाइयो
हजुर
भोग्न त हामीले उत्यो अब जन्मेदेखिको भोग्ने अझैसम्म भोग्दैछौँ नै भोग्न त यो हुने त कहिले हो है भोग्दैछौँ तर भए पनि अब बिहा गरियो ठुलो भइयो बिहा गरियो बिहा गरेर आइयो आए पनि म त्यो अर्को घरसर जाने यताउति गर्ने नै गरिनँ
हजुर
मलाई एकचोटि मान्छेले त्यस्तो प्याच भनिसकेपछि म अर्को घर जाने बानी थिएन
हजुर
म जाँदै जाने थिएन म त्यो साथीलाई पनि सङ्ग गर्ने थिएन मैले ए हाम्रो पाखुरा तँलाई मिठो हुने हामी मान्छे चाहिँ त्यतिरो ढोकामा टेक्न नपाउने काम त तँलाई मिठो हुने मान्छेले टेक्न नपाउने त तेरो घरमा म टेक्दै टेक्दिनँ भने त म त्यो घरमा जाँदा पनि जाने थिइनँ मेला बोलाउन आउँदा पनि जाने थिएन
हजुर
त्यस्तो निठुरी थिएँ क्या म र त्यसो गर्दा गर्दै ठुलो नि भइयो अर्को छोरासित पनि आइयो बिहा पनि गरियो बालबच्चा पाइयो तर दुःख त भोगियो नै नानी अब अर्का छोरासित बिहा भए पनि अब घर गतिलो पनि थिएन जग्गा गतिलो पनि थिएन अब दाउरा बोकेरै बेचेरै खाइयो अनि बालबच्चा पाए नि बालबच्चालाई कति दुःख गरेर हुर्काइयो अब हुर्काएर अहिले सुख पाएको भनेको अहिले 3-4 वर्ष भयो होला अलि सुख पाएको भनेको नत्र त भनेपछि त नानी अब पहिलाको त अब त्यस्तै हो नै 5 छोराछोरी हुर्काउनु पर्थ्यो दाउरा दिनभरि घाँस दाउरा काट्यो बेलुका भएपछि जम्मा 30-40 रुपियाँ दिन्थ्यो एक भारी दाउराको बेचेर ल्याएर अनि खाने खाइन्थ्यो भने अहिले त धेरै नै सहुलियत छ अहिले नि ठाउँ ठाउँमा त त्यति उता हिंसा त गर्दैनन् दलितलाई भनेर पिछारेको त छैन नै तर भए पनि गाउँघरमा यसो चिनेकोहरूले त गर्छन् नै तर गरे पनि त्यति पहिलाको जस्तो हुन्न
डराइ डराइ गर्छन् हैन
यसले अब कानुनले समाउँछ कि भन्ने रुनु हुन्छ होला अहिले त दलितको नै कानुन छ होइन त्यो हुँदाले हामीलाई अहिले त्यति उता लाग्दैन तर भयो नि अब हामीले भोग्ने कुरा त यिनीहरूले मेरो छोराछोरीले भोगेनन् भोग्न परेन र अब अहिलेसम्म त के गर्ने नानी अब
बिस्तारै परिवर्तन चाहिँ हुँदैछ हजुर
बिस्तारै हुँदै जाला अब मैले नि छोराछोरी पाएँ छोराछोरीले अब आफूले भए अलिअलि सहुलियत मलाई पनि भयो है
हजुर
छोरा त्यस्तै हो नानी अब अहिले त भोग्न त हामीले जतिको त कुले भोग्यो होला र रातको निन्द्रा नदिनको भोग गरेर हुर्काइयो नै हुर्काएपछि त्यही भएर मैले भन्छु हुर्काइयो छोरी अब सदस्यमा उठेपछि मलाई यस्तो पिर परेको थियो नानी पैसा छैन यो नानी कसरी चल्ने होला कसो के गर्ने होला फेरि बुढो पुलिस हेर्नुहोस् अब त यस्तोमा जान भन्नुहुन्छ होला ज्वाइँले जस्तो लाग्ने है धन्दा यताउति के गरेर नि ऊ त भयो जित्न त जित्यो लायो तर अझैसम्म पनि अझै राम्रो प्रगति गर्दै गयो अर्को फेरि अर्को अझै 3 साल पछि फेरि अझै जान्थ्यो
भन्ने
मलाई त्यति ढुक्क लाग्छ
सुनिता दिदी आमाले होइन तपाईँको विषयमा धेरै चिन्ता लिनुहुन्छ होइन, उहाँको कुराकानीबाट थाहा भयो। आमाहरूले भन्नुभयो हाम्रो पालामा धेरै दुःख भोगियो, श्रम सिप सबै चल्थ्यो, पानी चल्थेन होइन, मान्छे चल्थेन, त्यस्तो चलन थियो। अहिले चाहिँ समाजको अवस्था के छ?
पहिलाको लेखि त एकदम अहिले धेरै सुधार भइरहेछ होइन, धेरै परिवर्तन भएछ। किनभने पहिला भनेको आमाहरूको पालामा बाहिरै बसेर खानुपर्ने अझै पनि छ, यो छुवाछुत अझै पनि छ। यो मलाई के लाग्छ भने छुवाछुत दलित दलितमै भेदभाव अझै छ। दलित दलितको छुवाछुत उन्मूलन गर्न पाए पो हामी अरूसँग लड्न पाइन्छ, दलित दलितमै छुवाछुत छ अनि हामी कसरी माथि जाने त। अब अस्ति नै एउटा घटना, कस्तो घटना, हामी दमौलीमा एउटा कार्यक्रममा गएको भिरकोटमा, परिवारको छोरी विकले लिएर गएको, उहाँको कसैले पनि स्वीकार गर्नु भएन अरे। त्यस्तो तिनवटा महिलाहरू हुनुहुन्थ्यो होइन, अनि यस्तो ठुल्ठुलो पोस्टमा विकहरू एकदम अगाडि हुनुहुन्छ होइन, सुनारहरू उनीहरू एकदम अगाडि हुनुहुन्छ। अनि मैले त्यो कुरा उठाएँ, उठाउने बेलामा अनि त्यो हामी गर्दैछौँ हेर्दैछौँ भन्नुभयो होइन, त्यसको निचोड पनि आएन कि हामीलाई। अनि तिनीहरू अझै पनि त्यस्तरी नै के केटा र केटी आफ्नै सुले बाँचिरहेको छन्, उनीहरूलाई घर अझै प्रवेश गर्न पाएको छैनन्। अनि दलित दलितमै छुवाछुत भएपछि अनि हामी कसरी अगाडि बढ्न जाने, अगाडि बढ्न सक्ने स्थिति नै छैन। अब धनीलाई छुवाछुत छैन, केही पनि छैन, उसको पैसा चल्छ, उसको सिप चल्छ, उसलाई चाहिँ छुवाछुत छैन, उसलाई जहाँ पनि सम्मै छ।
हजुर,
जब जुन गरिब छ त्यसलाई चाहिँ छुवाछुत हुने त्यस्तोहरू अझै पनि छ होइन। कुनै एउटा आरन थापेर बस्ने भिकलाई, कुनै एउटा कपडा सिलाएर सिलाउने परिवारलाई कसले संरक्षण गरिदिने? उनीहरूलाई त सधैँको सधैँ छुवाछुतमै बस्नुपर्ने हुन्छ कि तिनीहरूमा।
हजुर हजुर,
अब मेरै ठाउँमा भन्नुपर्दाखेरि सबै बाहुनहरूको घर छ, म मात्रै एउटा परिवार छु, अनि उतापट्टि छेउमा एउटा बिगा दाई हुनुहुन्छ होइन। अनि अहिले त हामी कस्तो भइसक्यौँ भने हामी तिनीहरूको घर जानै पर्छ, खानै पर्छ भन्ने छैन नि त। अहिले आफ्नो घर आउने जस्तो छ त्यस्तै खाने, अनि उनीहरूको मतलब नगर्दैछु त, त्यो छुवाछुत भओस् या नभओस् त्यो मतलब हुँदैन हुन त। भने अहिले पहिलाभन्दा त त्यति छैन होइन, आमाहरूको पालामा जस्तो त छैन, किनभने अहिले हाम्रो बच्चाहरू, हामीभन्दा हाम्रो बच्चाहरू बुझ्ने भइसक्यो, त्यो घर जानु हुँदैन, हामीले खानु हुँदैन, हामीले खाँदै खाँदैन जाँदै जान्नौँ भन्ने जस्तो भइसक्यो कि। बच्चाहरू पनि आफ्नै पारामा हिँडिसक्यो भने चाहिँ उनीहरूको मतलब नगर्दैछ, हामीलाई छुवाछुत भओस् या नभओस् के मतलब जस्तो पनि लाग्छ एक मन है, एक मन चाहिँ। अनि कुनै समारोह हुन्छ होइन, पार्टीहरू यता उता हुने बेलामा चाहिँ अनि डढाइ डढाइ हिँड्नुपर्ने स्थिति जसलाई पनि हुन्छ कि, किनभने चाहिँ केही भन्छ कि केही गर्छ कि जस्तो हुन्छ, तर पनि आफ्नो मुटु ढुक्क राखेर आफू अगाडि बढ्यो भने त्यो कसैले पनि, अहिले त कानुन छ होइन, सबै छ, त्यही आफू ढुक्क भएर अगाडि बढ्यो भने कसैले नि हेप्न चेप्न सक्दैन जस्तो लाग्छ मलाई।
पक्कै पनि, एउटा चाहिँ हामी आफै डराएर होइन आफै पछाडि सरेर पनि हो, विभिन्न खबरहरू पनि आए तर पनि त्यस्तो घटनाहरू बाहिर आएन नि, त्यस्तो कुराहरू चाहिँ नियन्त्रण हुने हो, हामीले चाहिँ बाहिर लिएर आउनुपर्छ भन्ने पनि हो होइन। कतै चाहिँ सहभोजहरू पनि भइरहेको हुन्छ परिवर्तन गर्नको लागि। सबैभन्दा ठुलो कुरा चाहिँ तपाईँले अघि पनि भन्नुभयो, दलित दलित बिचको विभेद अन्त्य गर्न चाहिँ दलित समुदायमा अझै पनि सचेतनाको खाँचो छ, त्यसको नेतृत्व चाहिँ तपाईँहरू जस्तो मान्छेले चाहिँ लिन आवश्यक छ।
हजुर, मलाई कस्तो लाग्छ भने शुक्ला गण्डकी नगरपालिका भनेको एकदम चिनिएको नगरपालिका, हाम्रो शुक्ला गण्डकी नगरपालिकालाई चाहिँ छुवाछुत मुक्त बनाउनु पर्छ भनेर मैले अस्ति पनि भनिराखेको थिएँ होइन। त्यसमा चाहिँ हामी एकजुट भएर लाग्नेछौँ होइन, लाग्ने नै छु जति उस भए पनि होइन, लाग्नेछु र शुक्ला गण्डकी नगरपालिकालाई नै छुवाछुत मुक्त बनाउने अभियान हो होइन। अब त्यसमा कति सफल भइन्छ कति असफल भइन्छ, अब त्यसमा कतिको साथ हुन्छ होइन,
हजुर
सबैजनाको साथ चाहियो, हामी सबै मिलेर छुवाछुत उन्मूलन गर्नुपर्छ होइन।
आमा भन्नुभयो नि, जसको धन छ होइन, जसले चाहिँ केही समाजमा केही गरिरहेको छ, अलिक त्यो मान्छेलाई चाहिँ कसैले नि हेप्न सक्दैन दलित नै भए पनि। तपाईँलाई चाहिँ के लाग्छ, मेरा छोराछोरी पनि अलिकति सक्षम हुन्, सम्पन्नशाली हुन्, धन पनि कमाउन्, नाम पनि कमाउन् जस्तो लाग्छ?
म त जे होस् मेरो छोराछोरी मात्रै होइन कि, दलितको छोराछोरी सबै,
हजुर
सबै नै ठुलो होस्,
हजुर
मेरो धारणा चाहिँ दलितको छोराछोरीलाई चाहिँ के न धनी धनीलाई धनमाथि चराएर हुन्न नि त, धनै धनैले पाल्ने कुरा त हुन्न
होइन।
गरिबको छोराछोरी निचे भएर बसेर निचेरिन्छ भन्ने होइन, तर मलाई चाहिँ लाग्छ धनी भोस् गरिब होस् दलितको भनेपछि सबै माथि नै हुन्,
धनको आधारमा होइन,
मनको आधारमा, मनको आधारमा हुन्, म त त्यो मेरो छोराछोरी मात्रै माथि हुन् भन्ने होइन कि, मेरो आत्माले चाहिँ दलित भनेपछि अब कामी दमाई पोरे च्यामे गाइने होइन, त्यो सबै नै माथि हुन् मेरो लागि. म त त्यो कसैलाई काहा कसैलाई पाहा गर्ने होइन.
हजुर.
भोलि त्यो धनले धनी सुनार धनी परिवार छ भनेर त्यो धनले मात्रै हुन्न. भोलि बोकेर लाने त होइन त्यो धन, होइन जानुपर्छ. हामी बाँसको काठमै जानुपर्छ. अब सुनको खानीमा राख्दैन, पैसाको खानीमा राख्दैन, फाल्नुपर्छ कोलामै, होइन र. भोलि हामी मरेर गएपछि खरानी नै हो र मलाई चाहिँ त्यो लाग्दैन. मलाई धनी मात्रै लाग्दैन, गरिब मात्रै लाग्दैन. मलाई धनी गरिबको चाहिँ दलित भनेपछि सबै माथि हुन्. मेरो आशीर्वादले मलाई सबैलाई राम्रो हुँदै जाओस्.
छोराछोरीलाई हुर्काउने समयको कुरा गरौँ न, कतिको गाह्रो भयो तपाईँलाई पढाइ लेखाइ गराउन, स्कुल पठाउन, त्यो बेला कसरी सम्झिनुहुन्छ?
नानी मैले त के अरे बच्चाहरूलाई पढाउँदा यति गाह्रो भयो नि हुन त. अब बिहान उठ्यो के अरे 3 बजे उठ्यो, खाना साना पकायो, अनि बच्चाहरूलाई यो थियो अलि ठुलो भनेको, अनि पकाएर राख्यो. उता भैँसी थियो, उता बुङ्गुर थियो, उता कुखुरा थियो, है सबै पाल्थेँ मैले. अनि गरेर तिनीहरूलाई जम्मैलाई खानापिना गरेर मैले नानीलाई ल भात खाऊ अनि म एकछिन खोलामा गएर आउँछु र अनि फेरि तिमीहरू स्कुल जालौ भन्थेँ. अनि 4 बजे त मैले खाना पकाएर ठिक्क पारेर म खोलामा जान्थेँ बुढालाई बुढाबुढी.
हजुर.
4 बजीमा हामी खोलामा जाँदा कोही मान्छे गएको नि हुने थिएन र मेरो मनभित्र डर लाग्थ्यो. त्यहाँदेखि त्यो मान्छे सेतो बोकेकोहरू लिएर आए कि हार्ने होला हामी यति चाँडै आएर भन्थेँ मैले मेरो मनले. तर बुढासित भनिनँ है. तर पहिला त बुढा पनि अब जागिरै थिएन, विद्युतमा जागिर खाएको थिएन. अहिले त बुढोले जागिर खाएको खानुभयो. अनि खाएपछि खाए पनि तर मलाई पुग्ने थिएन. अब कति थियो र पहिला जेलादारीमा हुँदा सुरुमा जाँदा 600 थियो महिनाको 600. अनि त्यहाँबाट भयो 1100 भयो, 1100बाट अनि 5000 भयो, 5000बाट 11000 भयो. अहिले बल्ल बल्ल कति 18000 छ के अरे विद्युतमा जागिर खाएको. जेलादारीमा 10 वर्ष थाई भएको अहिले 25 वर्ष भयो, 35 वर्ष जागिर खानुभयो. अझैसम्म मलाई चाहिँ ढुक्क छैन. 2 छोरा बाहिर छन् र पनि मलाई ढुक्क छैन के, मलाई ढुक्कै छैन. मैले त्यति दुःख गरेर बालुवा चालेर बच्चाहरूलाई 2 रुपियाँ दिन्थेँ. बाउले त्यही विद्युतबाट साटेर ल्याउनुहुन्थ्यो, तलब थाप्दा थाप्दा 2-2 नोट यसलाई दिन्थे बाबाले. ल भाइ बहिनीलाई तिमीलाई खाजा खानी भनेर साटेर ल्याएर राखिदिनुहुन्थ्यो. उनीहरूले लिएर जान्थे 2 रुपियाँ, 2 रुपियाँले नै खाजा खानु पुग्थ्यो त्यो बेलामा. अहिले 2 रुपियाँको त एउटा नोट त त्यो 2 रुपियाँको डबल पैसा पैसै भन्दैन हेर्नु. पैसै भन्दैनन् त्यति बेला त त्यति चित थियो. 2 रुपियाँको पनि 1 रुपियाँको पनि त्यति दुःख पाइयो. बालुवा चालियो, रातिको 2 बजे गएर बालुवा चालियो, ल्याइयो, बालबच्चा पालियो, हुर्काइयो, गरियो करे नानी. अब हामीले पहिला त अहिले त पहिलाको भन्दा त अहिले धेरै सहुलियत छ. अहिले अलि सुविधा नै छ नै मलाई. पहिला त कुकुरले नपाउने दुःख पाएको नानी, नयाँ कपडा लाउनु पाउने थिइनँ, मिठो खान नि पाइनँ, सुविधा बस्न नि पाइनँ. त्यत्रो थियो वस्तु थियो. मैले आएर अनि 9 बजे आएर भात खाएर बुढो ड्युटी जान्थ्यो. म चाहिँ फेरि खेतमा गएर माथि वनमा गएर एक भरी घाँस काटेर ल्याएर हालेर फेरि खोलामै पुग्थेँ. पहिलाको अवस्था भन्दा त अहिले त धेरै सहुलियत छ. पहिलाको कुराहरू सम्झेर ल्याउने भने त आँसु थामिन्न नि थामिन्न. त्यही भएर मलाई पहिलाको कुराहरू धेरै गर्न मन पनि लाग्दैन.
सुनिता दिदी, आमाहरूले एकदमै दुःख गरेर हुर्काउनु भएको होइन, धेरैजनाले चाहिँ दुःख पाइरहनु भएको छ होइन, अझै पनि समाजमा यो स्थिति छ, कस्तो लाग्छ अब आमा बुवालाई जीवनको चाहिँ अन्त्यकालसम्म बुढेसकालसम्म मलाई यसरी चाहिँ हुर्काउनु भयो, आफूले दुःख पाउँदा पाउँदै पनि केही भए पनि पढाइदिनु भयो होइन, यो स्थितिसम्म ल्याइदिनु भयो, यतिको सक्षम बनाइदिनु भयो, समाजको नेतृत्व गर्न सक्ने बनाइदिनु भयो, मैले चाहिँ बुढेसकालमा आमा बुवाको लागि चाहिँ के गर्छु भन्ने चाहिँ सोच्नु भएको छ, कस्तो छ सपना?
मैले आमा बाबाको लागि के सोच्छु भने अब अहिले त आमा बाबाले नै मलाई हेर्नु परेछ.
आमा बुवालाई मैले म सक्ने बेलासम्म के गर्छु भन्ने मैले सोचेकै छैन, किनकि आमा बाबाले मलाई गर्नुभएको छ कि अहिलेसम्म आमा बाबाले जति दुःख गरे पनि मलाई गर्नुभएको छ होइन. मैले पछि के गर्छु भनेर त्यो पछि नै थाहा हुन्छ. अहिले त अब पुलिसको जागिरमा एउटा सानो जग्गा किनेँ होइन, अनि घर बनाएँ. अब त्यही अनुसार म अब चुनावमा लडेँ होइन, म भरिपूर्ण भएर लडेको पनि होइन, होइन म सम्पत्ति जरा प्रष्ट छ भन्नु पनि छैन. किनभने पहिला मलाई बाबाले के गर्नुहुन्थ्यो भने तिन बर बाबाले चामल किनेर ल्याउनु भएछ भने मलाई एक बोरा दिनुहुन्थ्यो
हजुर
अनि त्यहाँबाट बाबाले एक काटो तेल ल्याउनु भएछ भने मलाई चारवटा पाँचवटा मलाई दिनुहुन्थ्यो कि अब मैले बाबाआमाको लागि भनेको मैले सोचेकै छैन किनभने चाहिँ बाबाआमाले मलाई गर्नुभएको छ होइन बाबाआमाले मलाई गरेको भएर मैले के गर्छु भन्ने कुरा चाहिँ अब म भरिपूर्ण भयो भने म त्यो सोचुला होइन अहिले त मैले सोचेकै छैन
होइन धनले मात्रै होइन मनले पनि गर्न सकिन्छ तपाईँको मनमा
मनले त मैले सबै गर्छु
धेरै सम्मान छ भन्ने कुरा तपाईँको भावनाले नै देखाइहाल्यो होइन जीवनभरि साथ दिनुहुन्छ भन्ने कुरा त हामीले बुझि नै हाल्यो
आमा बाबा बाँचुन्जेल आमा बाबाको सपोर्ट मैले पाउँछु भन्ने सोच्छु तर मैले के गर्छु त आमा बाबालाई भन्ने मैले सोचेकै छैन
वडा सदस्य बाहेक तपाईँ त उद्यमी पनि हुनुहुन्छ कसरी सुरु गर्नुभयो
म यो वडा सदस्य भएपछि नै उद्यमी बनेको हुँ होइन
हजुर
पोहोरको जेठमा घरेलु तथा साना उद्योगले दलित महिलाको लागि भने विशेष गरी छुट्याएको 10 मात्रै तालिम दिने भन्ने कुरा गर्नुभएको रहेछ हाम्रो एउटा रामचन्द्र खनाल बुवा हुनुहुन्छ अनि उहाँले कहाँ हो भन्नुभयो अनि म चौकीमा हो बुवा भने ल छिट्टो नागरिकता र फोटोकपी लिएर जानु त्यहाँ गएर फर्म भएर यस्तो यस्तो ब्याग सिलाउने तालिमा छ अनि त्यसमा जानु भनेर भन्नुभयो अनि आउँदाखेरि के भने वडा सदस्यले पाइँदैन भन्नुभयो त्यहाँ वडा अनि सिप हो होइन सधैँ वडा सदस्य भइँदैन सधैँ अब राजनीतिकै गरेर नि खान पुग्दैन म गर्छु भन्दाखेरि हजुरलाई अब सोचौँला भन्नुभयो घरेलुको म्यामले पनि अब हुन्न कि सुन्ता भन्नुभयो अनि पछि हुन्न भन्दा भन्दै अनि भोलिपल्ट अनि त्यहाँ 10 पुगेन
हजुर
10 क्रेडिट एरिया रहेछ त्यसमा चाहिँ नपुग्दाखेरि अनि पछि फेरि मलाई बोलाउनु भयो अनि म गएँ 10 तालिममा 7 मात्रै प्रमाणपत्र पाएँ 3 अझै बिचबाटै कता कता जानुभयो होइन अनि त्यहाँबाट मैले सुरु गरेको होइन अलिअलि सिलाउन जान्थेँ अनि त्यही भएर मलाई यस्तो ब्यागमा चाहिँ एकदम छिटो हात बस्यो अनि मैले साउनमा दर्ता पनि गरेँ दर्ता गरेपछि घरेलुले धेरै सहयोग गर्यो किनकि घरेलुले मलाई 2 मिसिन 80% छुटमा 2 मिसिन दिनुभयो अनि मिसिन पनि छ अहिले मसँग मैले त्यहीबाट अनि अहिले फेरि अर्को हामीलाई डिप्लोमा तालिम दिनुभएको छ घरेलुले अनि त्यो तालिम अलिक गरिँदैछ हामीले फेरि अनि यो भएपछि अब हाम्रो पूर्ण हुन्छ पोहोरबाट मैले यो उद्योग सञ्चालन गरेको मक्सिरबाट गरेको अहिले
हजुर
अझै छ धेरै छ गर्नलाई
हजुर
अझै पुरा भएको छैन
अहिले चाहिँ झोलाहरू बनाउनुहुन्छ
हजुर
बेच्नु पनि हुन्छ
त्यहीँबाट बेचेछु मैले उस गरेको छैन कि
हजुर
बाहिर गएर
एउटै पसलबाट
हजुर पसलबाट मात्रै गरेको छु त्यही कोत्री एरिया थप्रेकलाई अनि पुँडीमा अब झलुङ्गे पुल पनि अब पुँडीतिर पनि हुन्छ होला
हजुर
त्यही त अब बजार व्यवस्थापन गर्न बाँकी नै छ
हजुर
त्यो अब गर्नु पर्ला भने चाहिँ
वडा सदस्य हुनुहुन्छ श्रीमान प्रहरीमा हुनुहुन्छ उद्यम पनि गरिरहनु भएको छ को अरू महिलाहरूको लागि प्रेरणा पनि त हो नि होइन
हजुर
के भन्न चाहनुहुन्छ महिला दिदीबहिनीहरू जो चाहिँ यत्तिकै समय बिताइरहनु भएको छ उहाँहरूको लागि चाहिँ
उहाँहरूलाई मैले के भन्न चाहन्छु भने आफ्नो कमाइ भनेको आफ्नै कमाइ हुन्छ
हजुर
कि आफूले सिप सिक्यो भने सिप भनेको त अरूलाई दिनु पर्दैन नि त त्यो त आफैले हो अरूलाई कसैले बाँड्नु पर्दैन जति बाँड्यो त्यति बढ्ने हो सिप सिक्नुहोस् उद्यमी हुनुहोस् होइन राम्रोसँग गरेर खानुहोस् भन्छ तर कसैलाई लगाएर ठोक्काइदिँदासम्म पनि गर्दैनन् कोही चाहिँ म गर्छु भन्नेलाई म आफै पनि सिकाउने छु होइन
आमा कार्यक्रमको अन्तिममा छौँ केही छन् तपाईँको मनमा भएका कुरा भन्न मन लागेको कुरा
बिहान जुरुक्कै उठेर बाँदर हेर्नु जानुपर्छ बेलुका भएपछि अब के अरे घरमा आइन्छ साथसङ्गीसित नि इष्टमित्रसित नि एकछिन भन्नु पाइन्न अनि त्यही भएर मैले के भन्छु भनेपछि मलाई त अरू भन्दाखेरि नि यो नगरपालिकाले वडा कार्यालयले कि यो बाँदर मार्न दिन पर्यो कि भने हामीले त्यसले खाएको चाहिँ यिनीहरूले हेरी विचार गरेर दिन
हजुर
मैले त त्यो पनि भन्न मन लागेको थियो तर आज म भन्न पाएँ
गाईको समस्या अलिअलि हलुवा जस्तो छ फेरि बाँदरले सताएको
छ बाँदरको चाहिँ थोरै पनि छैन नानी के अरे हजारौँ लाखौँ छ होला बाँदर एकचोटि पसेपछि कोम्नोको एक दुई हलमा एक हलमा चरेको मकै दुनियाँको मकै खाएर केही छैन मैले कोदो छरेको थिएँ 2 मेलामा एउटा बाला टिप्नु परेन
हजुर
हेर्नुहोस् उता बाख्राले बाख्रा लगाएर नै त्यहीँ उलेका छन् अनि उता बाँदर आएर त्यहीँ खाहन् अब खेती लगाएर खान्छु भनेर नि भएन कति दुःख कति मल गरेर कति आउर बाउर गरेर कति दुःखले खेती लगायो होइन खेती लगाएपछि अनि त्यहाँ के अरे त्यो बाख्रा गाईबस्तुलाई त अब भनेर नि थन्का लगाउँछन् बाँदरलाई त थन्क लाउने कुरो भएन र मैले भन्छु कि एउटा कुरा यो वडा कार्यालयले र नगरपालिकाले एउटा हामीलाई सुविधा दिने भने अरू चिजमा हामीलाई सुविधा दिनु पर्दैन
गरेर खान देऊ
यो बाँदर कि मार्न दिनु पर्यो कि भने यो त्यो बाँदरले खाएको जिनिसको चाहिँ त्यहाँ हामीलाई चाहिँ भरिदिन पर्यो म यो दुई कुरामा एक कुरा मैले भने हेर्नुहोस् नानी मैले यही एफएममै
हजुर दिदी कहिलेकाहीँ यस्तो बाँदरको गाईको यस्तो जसले चाहिँ किसानलाई दुःख दिइरहेको छ यस्तो सम्बन्धमा वडामा चाहिँ छलफल हुन्छ कि हुँदैन
पोहोर गाईको विषयमा छलफल भएको थियो
हजुर
होइन किनभने अब जतासुकै छाडा गाई भएर गाईलाई त व्यवस्थापन गऱ्यौँ शुक्ला गण्डकी नगरपालिकाले होइन
हजुर
अब यो बाँदरको विषयमा त हामी पनि अब अनमेलमै छौँ
कहिलेकाहीँ छलफल हुँदैन कसरी नियन्त्रण गर्ने होला
यो बाँदरको विषयमा त अब अहिले आमाले उठाइहाल्नुभयो होइन यो सबैलाई रुवाकै छ बाँदरले चाहिँ होइन हामीलाई पनि सबैजनालाई रुवा छ नि त बाँदरले अब गाईको त टुङ्गो लगायो हामीले त्यसको उस छैन अब बाँदरलाई चाहिँ के गर्ने कसो गर्ने भनेर चाहिँ अब त्यो छलफल चाहिँ मैले अहिलेसम्म सुने छैन
सबैले पनि भन्नु पर्यो होइन
अब राख्नु पर्यो नि त
कार्यक्रम आमाका कथा छोरीका सपनामा आज हामीले शुक्ला गण्डकी नगरपालिका वडा नम्बर दुईकी सदस्य सुनिता दर्जी जो चाहिँ ममता ब्याग सिलाइ उद्योगकी सञ्चालक समेत हुनुहुन्छ उहाँसँग र उहाँकी आमा केशमाया परियारसँग कुराकानी गऱ्यौँ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो कार्यक्रमको अर्को अङ्कमा फेरि यस्तै छलफलसहित म प्रस्तुत हुने नै छु आजको लागि भने अस्मितालाई बिदा दिनुहोस् नमस्कार